आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईलाई जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईलाई मेरो बलिदानको आराधना हृदयले प्रशंसा दिनेछु तपाईलाई पवित्र चरणमा उभिन चाहन्छु योग्य आराधनाको स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु
Let's
प्रिय श्रोता मित्र, आज पनि यहाँ सबैलाई हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन हितोपदेश 24 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यो सुलेमानको हितोपदेशको अन्तिम अध्याय हो, जुन उसले लेखे र क्रममा मिलाएर राखे। यसपछि हामी सुलेमानको हितोपदेशहरूमा आउँछौ, जुन हिजकिया नाम भएको मानिसद्वारा क्रममा मिलाएर राखे। यो स्पष्ट छ कि सुलेमानले धेरै हितोपदेशहरू लेखे। हामीसँग तिनले लेखेका कम हितोपदेशहरू मात्र छन्। तापनि जति तिनले लेखेका हितोपदेशहरू हामीसँग छन्, तिनीहरू महान सत्यता हुन् र तिनीहरूले हाम्रा जीवनहरूको मार्गदर्शन गर्छन्। आउनुहोस् हामी हितोपदेश 24 अध्याय 1-2 पद हेर्दै अगाडि बढौं। दुष्ट मानिसहरूको डाहा नगर, तिनीहरूसँग संगत गर्न इच्छा नगर, किनभने तिनीहरूको हृदयले उपद्रव रच्दछ र तिनीहरूका ओठले झमेला ल्याउने कुरा गर्दछ। यही नै हाम्रो सामने पेश गरिएको छ। हामी एउटै कुराको पटक पटक दोहोरिएको पाउँछौ, जुन महत्वपूर्ण छन्। उदाहरणको निम्ति जिब्रोको प्रयोगको बारेमा, घमण्डको बारेमा र मूर्ख बन्ने कुराको बारेमा धेरै कुरा भनिएको छ। तिनै कुराहरूको बार बार पटक पटक निरन्तर जोड दिइएको छ, किनभने तिनीहरू जीवनमा रूपान्तरण गरिएका छन्। मित्र, यस्ता मानिसहरू तपाईँ संसारको हरेक क्षेत्रमा पाउनुहुन्छ। त्यही नै कारण मैले तपाईँलाई भने, तपाईले जान्ने हरेक व्यक्तिसँग यो फिट भएको तपाईले पाउनुहुनेछ। हामीले पहिले नै धेरै संख्या देखिसकेका छौं, जुन बाइबलमा विभिन्न चरित्रहरूको फिट खान्छ। भजन 73 आसाबको भजन हो, जुनले यहाँ हितोपदेशमा उल्लेखित उही विषयसँग व्यवहार गर्दछ। आसाबले लेख्छन् भजन संग्रह 73:3-9 पदमा, किनकि दुष्टहरूको उन्नति देख्दा ती अहंकारीको म डाही भएको थिए, किनकि तिनीहरू अरू मानिसहरू झैं कष्टमा हुँदैनन्, तिनीहरूलाई अरू मानिसहरूलाई झैं विपत्ति आइलाग्दैन, तिनीहरू स्वर्गीयमा बसे झैं बोल्छन् र पृथ्वीमा जिब्रो चलाउँछन्। आसाप यसको बारेमा चिन्तित थिए, व्याकुल भएका थिए, शान्ति भंग भएका थिए, डिस्टर्ब भएका थिए। मलाई लाग्छ तपाईँ पनि त्यसद्वारा डिस्टर्ब हुनुहुन्छ, जब खालि दुष्टहरू समृद्ध भएको देख्नुहुन्छ हरेक क्षेत्रमा। अहिले सुलेमान यस विषयसँग व्यवहार गर्नेछन्। भन्छन् एक पदमा, दुष्ट मानिसहरूको डाहा नगर, तिनीहरूसँग संगत गर्न इच्छा नगर, किन भन्दा लेखा दिने दिन आइरहेको छ। आसाबले भने कि उसले कति पनि बुझ्न सकेनन् किन दुष्टहरू समृद्ध भए। भजन 73:17 पदमा भन्छन्, जबसम्म म परमेश्वरको पवित्र स्थानमा पसिन र तिनीहरूको आखिरी अन्तको विचार मैले गरिन, परमेश्वरले तिनीहरूसँग व्यवहार गर्नुहुन्छ आफ्नै समयमा। जब हामी विश्वमा हेर्छौं हामी धेरै अन्य अत्याचार देख्छौं र तपाई र म यसको बारेमा त्यति धेरै केही गर्न सक्दैनौं। हामी त्यस्तो पीड़ीमा रहेका छौं जुन हरेक कुराको बारेमा विरोध गरेको छ। तिनीहरूले यो संसारमा धेरै कुराहरूको समानता गर्न प्रयत्न गरेका छन्। मलाई लाग्दैन कि सबै विरोध प्रदर्शनले कुनै समस्याको समाधान गरेको छ, किनभने समस्या मानिसको हृदयमा छ। श्रोता, मानिसको हृदय नै सबभन्दा पहिले बदलिनुपर्छ। परमेश्वर नै एक हुनुहुन्छ जसले एक दिन यसको ठिकठाक गर्नुहुनेछ, अनि त्यो गर्ने काममा हामी उहाँलाई विश्वास र भरोसा गर्न सक्छौं। तपाईं र मैले जीवनमा आफ्नो स्थान बुझ्न आवश्यक छ। यसले हामीलाई खुशीको हर्षित मानिस बनाउनेछ यदि हामी हरेकलाई आफ्नो विशेष स्थानहरूमा यो पृथ्वीमा उद्देश्यको पूरा गर्न राख्नु भएको छ। मैले समृद्धि दुष्ट मानिसहरूलाई देखे र मैले यो बुझिन। मैले परमेश्वरलाई धेरै पल्ट भने कि म यो कति पनि बुझ्दिन। आसाबले जस्तै परमेश्वरलाई यो भन्न नडराउनुहोस्। तपाईँको निम्ति महत्वपूर्ण कुरा यो हो कि यो गर्नलाई उहाँमा विश्वास र भरोसा। उहाँले आफ्नै समयमा तर निश्चय नै कुनै दिन यससँग व्यवहार गर्नुहुन्छ। हामीले परमेश्वरको दृष्टिकोणबाट हरेक कुरा हेर्न सिक्नुपर्छ। बाइबल ती दुष्ट मानिसहरूको उदाहरणले भरिएको छ जो खराब दयनीय अन्तमा आएथे, जसको अन्त अति नै दयनीय थियो। केही समय समृद्ध भएपछि परमेश्वरको दण्ड त्यस्ताहरूमाथि आएथ्यो। यो नै हाम्रो निम्ति बुझ्न अति नै आवश्यक छ। र 24 अध्यायकै 3 र 4 पदमा भनिएको छ हितोपदेशको, बुद्धिले घर बनाइन्छ र सूझबूझले त्यो स्थापित हुन्छ, ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्। हामीले के गर्नुपर्छ त्यसको अद्भुत तस्विर हो। मानिसले घर बनाउँछ, त्यसपछि घर फर्निचरले, सुन्दर तस्विरहरूले, सुन्दर सिनेरीहरूले, सुन्दर व्यक्तिगत सामानहरूले र सुन्दर मूल्यवान चीजहरूले भर्दछन्। त्यस्तो घर हेर्ने काम अति नै प्रसन्नता हुन्छ। तपाईं र मैले यहाँ बुद्धिको घर, ज्ञानको घर बनाउनुपर्छ। हामीले सम्पूर्ण किसिमका फर्निचर, तस्विरहरू, सुन्दर कुराहरूले हाम्रा मनहरू र दिमागहरू र हृदयमा जम्मा गर्न कोशिश गर्नुपर्छ। त्यही नै कुराको पावले तिमोथीलाई अर्ती दिए। 2 तिमोथी 2:15 आफूलाई परमेश्वर कहाँ ग्रहण योग्य तुल्याउने प्रयत्न गर, एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तै, जसले सत्यको वचनलाई ठिक ठिकसँग छुट्याउँदछ। अनि तपाईँ र मैले आफ्नो मन र हृदय र जीवनहरू परमेश्वरको वचनले भरिरहनु आवश्यक छ। श्रोता, सुन्दर बंगला महलको निम्ति काम गरौं, त्यो घरले सन्तुष्ट हौं। 4 पदमा लेखिएको छ, ज्ञानद्वारा यसका कोठाहरू अनि उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्। अनि 5 र 6 पदमा भन्छन्, बुद्धिमान मानिसको शक्ति महान हुन्छ र ज्ञानी मानिसको सामर्थ्य बढ्छ। युद्ध गर्नका निम्ति तँलाई अगुवाई चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ। आज हाम्रो लागि प्रयोग गर्ने धेरै स्रोतहरू छन्। केवल हामीसँग सल्लाहको निम्ति फर्कने मानिसहरू मात्र छैनन्, तर हामीसँग परमेश्वरको वचन पनि छ। अनि हामीले खालि बाइबलको केही पुस्तक र केही खण्ड र केही पद मात्र हेर्नु हुँदैन। हामीले पूरा बाइबलले भनेका कुरा जान्न आवश्यक छ। हामीले मोसाको जान्न, यहोशुको जान्न र समुएलको बारेमा जान्न र दाउदको बारेमा जान्न, मिकाको बारेमा जान्न र जकरियाको बारेमा जान्न, मती, पाउल र योहन्नाको बारेमा जान्न आवश्यक छ। तिनीहरू सबै हाम्रा सल्लाहकारहरू हुन्। निर्णयको कुनै समयमा तिनीहरू सबैका हामी अपील गर्न सक्छौं। अनि 10 पदमा लेखिएको छ, संकष्टको दिनमा लर्खराइस भने तेरो बल कति कम रहेछ। यहाँ हितोपदेशकार केही महत्वपूर्ण कुरा भनिरहेका छन्। परमेश्वरले हाम्रो आत्मिक चरित्रको विकास गर्न कहिलेकाहीँ खास जाँच, परीक्षा र तनाव र तनावका समयहरू प्रयोग गर्नुहुन्छ। त्यही नै तरिकामा उहाँले हामीलाई बढ्न, वृद्धि हुन उहाँ हामीलाई योग्य बनाउनुहुन्छ। अनि जाँच परीक्षाको घड़ीमा तपाईं र म हामीसँग भएको आत्मिक शक्तिको प्रकट गर्छौं। हाम्रो निम्ति यो कुरा महान पाउने काम, अति नै महान सान्त्वनाको कुरा हो कि धेरै परमेश्वरका जनहरूको जीवनमा जब आफ्नो परीक्षा जाँच आयो तिनीहरू भागे, लडबडाए। एलिया कार्मेल पर्वतको टुप्पोमा अति नै धेरै साहसी वीर भएका थिए, तर जब उसले सुने कि इजेबेल उसलाई मार्न इरादामा उसको पछि थिए, उनी हतार हतार चाँडो भन्दा चाँडो गरेर मरूभूमिमा उजाड स्थानमा भएर भागिरहे जबसम्म तिनी बर्सेबामा आइपुगेनन्। अनि त्यहाँबाट पनि आफ्नो सेवकलाई त्यहाँ छोडेर मरूभूमिमा हुँदै उजाड स्थानमा हुँदै आफ्नो भाग्ने क्रम निरन्तर जारी राखे र अम्रिसोको बोट मुनि घुसेर परमप्रभुलाई भने, पहिलो राजा 19:4 प्रभु मेरो जीवन मेरो प्राण लिनुहोस्। जब दाउदलाई साउलद्वारा पीछा गरिएको थियो, उसँग शान्तिको क्षण थिएन। दाउदले भने, उसलाई शिकारीले आफ्नो शिकार झै पीछा गरिरहेको थियो र कुनै दिन शिकारीले उसलाई पक्रनेछ र मार्नेछ। उनी अति नै निरुत्साहित भने, तर दुवै दाउद र एलिया त्यस घड़ीमा यो कुरा सिके कि परमप्रभु तिनीहरूलाई सामर्थी, साहसी, शक्तिशाली बनाउनुभयो। अनि 11:12 भनिएको छ, मार्नलाई लगिएकाहरूलाई बच्चा, मारकाटतिर धुन मुनिरहेकाहरूलाई रोग। यदि त भन्छस् हामीलाई त यसबारे कोही थाहै भएन, के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्याल राख्नुहुन्न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र? के उहाँले हरेक व्यक्तिलाई त्यसको काम अनुसार बदला दिनुहुन्न र? अहिले त्यहाँ कोही छ जसलाई तपाईँ सहायता गर्न सक्नुहुन्छ र तपाईँ जान्नुहुन्छ कि यो गर्न सक्नुहुन्छ? त्यहाँ कुनै मानिस छ जसलाई तपाईँ ख्रिष्टको लागि साक्षी दिन सक्नुहुन्छ र तपाईँको कुरा तिनले सुन्नेछ र ख्रिष्टमा विश्वासद्वारा अनन्त जीवन पाउनेछ, उद्धार पाउनेछ। यो आत्मिक क्षेत्रमा साथै शारीरिक क्षेत्रमा पनि सत्य हो। केही समय पहिले म एकजना मानिससँग बात गरिरहेको थिएँ जो महसुस गर्छन् आफ्नो प्रियजनको आत्महत्याको लागि उनी जवाबदेही हुन्। उसले भने, उसले जान्दथ्यो उसले केही काम गर्नु पर्ने थियो। म यो एक विचार मान्ने व्यक्ति हौ, उसले त्यस समयमा केही आफूले गर्न सक्ने सहायता त्यस आत्महत्या गर्ने मानिसको निम्ति गर्नु पर्दथ्यो, तर उसले त्यो गरेनन्। कुनै मानिस महान कायलता वा दोष सिद्धिमुनि हुन सक्छन् किनभने उसले त्यस खास समयमा केही काम गर्न उपेक्षा गरे, व्यवस्था गरे जब उसले त्यसको गर्नुपर्ने थियो। परमप्रभु परमेश्वर एक हुनुहुन्छ जसले हृदयको जाँच गर्नुहुन्छ। त्यस्तो घटनामा जब हामी जान्दछौ हामीले केही त्यस्तो काम गर्नु चुक्यौं, असफल भयौं जुन हामीले गर्नुपर्ने थियो, त्यहाँ कुनै कुरा छोडिएको छैन बाँकी विकल्प भने परमप्रभु कहाँ फर्केर यो भन भए, प्रभु मलाई क्षमा दिनुहोस्, म असफल भए, म विफल भए, म तपाईँ कहाँ अहिले आउँछु, यो विन्ती गर्दै कि मलाई सामर्थ्य दिनुहोस् र सहायता गर्नुहोस्। परमप्रभुले त्यस किसिमको प्रार्थनाको सुन्नुहुनेछ। उहाँले त्यो मानिसलाई बचाउनुहुनेछ, मुक्त गर्नुहुनेछ जो आफ्नो असफलको दोष र चिन्ता शोकद्वारा व्याकुल गरिएका छन्। मित्र, हामीले हितोपदेशको यो पदलाई चिनो लगाइराख्दा असल हुनेछ किनकि यो अति नै महत्वपूर्ण छ र कुनै पनि क्षेत्रमा हामीले गर्न सक्ने हाम्रो सहायताको आवश्यकतामा हुने मानिसहरूलाई सहायता गरौं। कुनै उद्धार नपाएका मानिसलाई सुसमाचार सुनाऊ र उसले उद्धार पाउनेछ। कुनै मानिस जीवनमा विभिन्न समस्याको कारण निराश र वाक्क दिक्क भइसकेको मानिसलाई सल्लाह परामर्श देऊ, नैतिक सहायता देऊ, उसको दुःख पीड़लाई बुझ्ने कोशिश गरौं, उससँग समय दिने कोशिश गरौं जुनले उसलाई मनोवैज्ञानिक रूपमा सहायता गर्नेछ। अनि 16 भनिएको छ, किनभने धर्मी मानिस सातै पटक लोट्यो भने पनि फेरि उठ्छ, तर दुष्टहरू विपत्तिले ढली जान्छन्। धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्छ। सात संख्या पूर्णताको संख्या हो। यसको अर्थ हो धर्मी मानिस लडिरहन सक्छ तर धर्मी मानिस फेरि उठ्नेछ। के तपाईँले त्यस्तो मानिसलाई जान्नुहुन्छ? तिनीहरूमध्ये सिमोन पत्रुस एक हुन्। त्यसपछि पद 16 दोस्रो खण्डमा उल्लेखित कथनको ध्यान दिनुहोस्, तर दुष्ट चाहिँ दुर्दिनले नै गिर्नेछ। अनि त्यो यहुदा इस्करियोती हुन्। हितोपदेशहरूले हाम्रो प्रभुको ती दुई चेलाहरूको कति सुन्दर उदाहरण दिन्छ। पत्रुस त्यो मानिस थिए जो पटक पटक लड़िरहे। तर चाखलाग्दो कुरा यो हो कि ऊ फेरि उठेर प्रभु कहाँ गए। एकजना मानिसले मलाई पत्र लेखेथे, उसले भने म धेरै पल्ट असफल भए, लडे र मलाई प्रभु कहाँ फर्की गएर फेरि यो भन्न शरम लाग्छ, आँटा आउँदैन, प्रभु म लडे, फेरि म उठ्न चाहन्छु। मैले उसलाई भने तिमीलाई सायद लाज शरम लाग्छ होला, तर प्रभु यसमा शरममान हुन्न, वा फेरि तपाईलाई उठाउन नयाँ शुरूआतको जीवन डोर्याउन तयारी हुनुहुन्छ। त्यसपछि उसले अर्को पत्र लेखे, तपाईको विचारमा कतिपल्टसम्म मानिस लड्न सक्छ र फेरि फर्की आउन सक्छ प्रभु कहाँ, उठ्न सक्छ फेरि? मैले भने मलाई थाहा छैन, तर म अझै सयौं पल्ट लड़िसके र उहाँ कहाँ अझै जान्छु। मित्र, हाम्रो निम्ति यो कुरा बुझ्न अति नै धेरै आवश्यक छ कि हामी हाम्रा स्वर्गीय पिता कहाँ फर्की गएर उहाँलाई यो भन्न सक्छौं, हामी लड्यौं र फेरि हाम्रो शरीरमा गन्ध फोहोरहरू समात्यौं। उहाँले पहिले युहन्ना 1:9 पद अनुसार हामीलाई तुरन्तै ग्रहण गर्नुहुनेछ र शुद्ध गर्नुहुनेछ। मित्र, उहाँ जस्तो पिता पाउने कुरा कति अद्भुत कुरा हो। अनि 17 पदमा लेखिएको छ, तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्। जब तपाईले कुनै व्यक्तिको जीवनमा विपत्ति आएको सुन्नुहुन्छ जसलाई तपाई कति पनि उसलाई मन पराउनुहुन्न, तपाईले यो भन्नुहुन्न, त्यसको जीवनमा त्यस्तो आपत्ति विपत्तिको देखेर म खुशी छु। हजुर, अहिले मलाई यो नभन्नुहोस् कि तपाईले त्यो कहिले पनि गर्नु भएन, किनभने मानव स्वभाव नै त्यस्तै छ। यदि तपाईले त्यो भन्नुभएको छैन भने तपाईले निश्चय नै सोच्नु भएको छ। तर परमेश्वर भन्नुहुन्छ, तेरो शत्रुको पतन हुँदा त नरमा, समस्याको समाधान गर्ने त्यो तरिका होइन। किन? 18 पदमा लेखिएको छ, नत्र भने परमप्रभुले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ र त्यसदेखि आफ्नो क्रोध हटाउनुहुनेछ। मित्र, जब तपाईँको शत्रु लड्दा विपत्तिमा पर्दा रमाउनुहुन्छ भने परमप्रभु त्यसबाट आफ्नो रिस हटाएर त्यस मानिसलाई समृद्ध गर्न शुरू गर्नुहुनेछ। त्यसपछि तपाईँ वास्तवमा दयनीय अवस्थामा हुनुहुनेछ। यसरी हामी देख्छौं, जब तपाईँको शत्रु दुर्दशामा पर्दा नरमाउनु पर्ने त्यहाँ व्यावहारिक कारण छ। अनि 19 पदमा लेखिएको छ, दुष्ट मानिसहरूको कारण पीर नमान वा दुष्ट प्रतिदाही नभन। तपाईँ सोच्नुहोला कि तपाईँले यसको भर्खरै पढिसक्नु भएको छ। हजुर, यो पद 1 जस्तै उही विषय हो। तब किन यो दोहोरिएको छ त? फेरि यो हामीलाई देखाउनलाई कि यो कति धेरै महत्वपूर्ण छ। परमप्रभु हामीले यो सिकेको चाहनुहुन्छ। अनि 35 यो अध्यायको अन्तसम्म त्यहाँ एक प्रकारको शेष संग्रह छ जुन यो कथनद्वारा परिचय गरिएको छ। बुद्धिमान मानिसको नीति वचन यो पनि हो। 23 पदमा लेखिएको छ, यी पनि बुद्धिमानका उखानहरू हुन्, न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। श्रोता, स्नातक हुनुभन्दा पहिले, ग्रेजुएट हुनुभन्दा पहिले जवान मानिसले केही कुरा सिक्नु पर्दछ। न्याय गर्दा पक्षपात गर्न असल होइन। दिन प्रतिदिनको जीवन यापनमा एक महत्वपूर्ण विषय हो जुन आज अति नै आवश्यक छ। यो हरेक उच्च स्थानमा, ओहदामा अधिकारी वर्गहरूले बुझ्न आवश्यक छ। न्याय समान हुनुपर्छ, निष्पक्ष हुनुपर्छ। अनि 24 पदमा लेखिएको छ, यी पनि बुद्धिमानका उखान हुन्, न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। आज दुष्ट मानिसहरूलाई प्रशंसा गरिन्दछ, प्राय गरी दुष्ट मानिसलाई धर्मी भनिन्दछ। श्रोता, त्यो एक सबभन्दा खराब कुरा हो जुन आज संसारमा छ। अनि 29 पदमा लेखिएको छ, यसो नभन, त्यसले मलाई गरे झैं म पनि त्यसलाई गर्नेछु, त्यस मानिसले मलाई गरेको साटो म लिनेछु। अनि यो उही सन्देश पाउले रोमीहरूलाई लेखे, रोमी 12:19 पदमा, बदला लिने काम मेरो हो, म बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। 33-34 पदमा लेखिएको छ, क्षणभरको सुतै र क्षणभरको उघाइले, हात बाँधेर क्षणभरको आराम गराइले, दरिद्रता तमाथि डाकु झै र अभाव चाहिँ सशस्त्र मानिस झै आइलाग्नेछ। त्यो जवान मानिस कलेजबाट स्नातक हुन गइरहेका छन्। उसले धेरै कुरा जान्न सक्छ र उससँग अन्य असल गुणहरू योग्यताहरू हुन सक्छ, तर यदि ऊ अल्छे छ भने उसले यो कुराको पत्ता लगाउनेछ, जीवन एक दिन दयनीय अवस्थामा भाग्नेछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।